ٹیکسی میں، کیا پاکستان میں آن لائن فری لانسنگ نوجوانوں کے لیے بہتر زندگی کی امید بن سکتی ہے؟ آج کے شو میں جاننے کی کوشش کریں گے کہ اس شعبے کا پوٹینشیل اور مسائل ہیں کیا.
جو سروسز ہم $50 میں پرووائڈ کر رہے ہیں وہ نیکسٹ کوئی بنگلہ دیش یا انڈیا سے وہ $5-$10 میں پرووائڈ کر رہا ہے.
وائس آف امریکہ کے واشنگٹن اسٹوڈیوز میں آپ سب کو خوش آمدید. آپ دیکھ رہے ہیں پروگرام ویو 360 اور میں ہوں اسد اللہ خالد. مختلف رپورٹس کے مطابق پاکستان اس وقت دنیا کے ان 5 ممالک میں سے ایک ہے جہاں فری لانسنگ کا شعبہ سب سے تیزی سے ترقی کر رہا ہے. اوورسیز انویسٹرز چیمبر آف کامرس اینڈ انڈسٹری کے مطابق اس وقت جو اسکل ڈیولپمنٹ اور ڈیجیٹل ٹرانسفارمیشن ہے اس میں فری لانسنگ کی ترقی اگلے 7 سے 8 سالوں میں پاکستانی معیشت میں $60 ارب تک کا اضافہ کر سکتی ہے. آج کے پروگرام میں ہم جاننے کی کوشش کریں گے کہ یہ کس حد تک ممکن ہے. کیا فری لانسنگ پاکستان کے معاشی بحران کا ایک حل اور نوجوانوں کے لیے بہتر مستقبل کی امید بن سکتی ہے؟ پاکستان کی فری لانسرز ایسوسی ایشن کے مطابق اس وقت ملک میں 35 لاکھ فری لانسرز کام کر رہے ہیں. پاکستان اکنامک سروے 2023 کے پہلے 9 ماہ کے نمبرز کے مطابق جولائی کے سے مارچ کے نمبرز کے مطابق اگر ہم دیکھتے ہیں تو ملکی معیشت میں ترسیلات زر کی شکل میں تقریباً $27 کروڑ کا اضافہ ہوا جن میں سے $15 کروڑ 69 لاکھ آئی ٹی سیکٹرز کی جانب سے تھے. اگر ہم پورے فری لانسرز مارکیٹ کا جائزہ لیتے ہیں تو پاکستان کے فری لانسرز جو سروسز عالمی مارکیٹ کو فراہم کر رہے ہیں ان میں ویب ڈیولپمنٹ، مواد کی تخلیق، تحریر، گرافک ڈیزائن، ڈیجیٹل مارکیٹنگ، ورچوئل اسسٹنٹس، سافٹ ویئر سر فہرست ہیں. پاکستان کے اوورسیز انویسٹر چیمبر آف کامرس اینڈ انڈسٹری کی رپورٹ کے مطابق ایک پاکستانی فری لانسر سالانہ اوسطاً $10,000 تک کماتا ہے جبکہ دنیا کی کئی ترقی یافتہ معیشتوں میں یہ آمدن $30,000 سالانہ سے زیادہ ہے. پاکستان میں فری لانسنگ کے لیے سب سے زیادہ کاروبار امیزون، فائبر، فری لانسر ڈاٹ کام، پیپل پر آور، گرو اور اپ ورک جیسے پلیٹفارم سے آ رہا ہے. اور اب آپ کو ملواتے ہیں لاہور کے ویب ڈیولپر ذیشان حیدر سے جن کی زندگی فری لانسنگ سے ایسی بدلی کہ 2 سال کے عرصے میں گھر بنا لیا، گاڑی خرید لی اور خود چند ہزار کی نوکری کرنے والے ذیشان آج 35 لوگوں کے روزگار کا ذریعہ بنے ہوئے ہیں. ذیشان سے ملوا رہی ہیں وائس آف امریکہ کی سمن خان.
ابھی تک جو ٹوٹل ہے نا وہ تقریباً آپ کہہ لیں کوئی $3.5 سے $4 لاکھ ہے نا میں پاکستان کے اندر لاسٹ 2 ایئرس میں اراؤنڈ نا لے کے آ چکا ہوں. اس کی وجہ سے نہ صرف میں مستفید ہوا ہوں بلکہ میرے ساتھ کافی لوگ بھی اس سے مستفید ہو رہے ہیں. جب تک میں جاب کر رہا تھا میرے پاس وہ بائک تھی لیکن الحمدللہ جب سے یہ فری لانسنگ والی سائٹ پہ آیا ہوں اب انکم بھی اچھی ہو گئی ہے، اب گاڑیاں وغیرہ بھی آ گئی ہیں، گھر بھی الحمدللہ بن گئے. میرا نام محمد ذیشان حیدر ہے، میرا تعلق لاہور سے ہے اور میں نے بی ایس انفارمیشن ٹیکنالوجی کیا ہوا پنجاب یونیورسٹی سے اور ہم ویب ڈیولپمنٹ کی سروسز دے رہے ہیں. میں نے 2017 میں اپنی ڈگری کمپلیٹ کی، اس کے بعد میں نے ملٹیپل جاب سٹارٹ کی جس میں میری جو سٹارٹ ہوا تھا انٹرنشپ سے وہ 8,000 کی جاب تھی جس میں اوبویسلی میرے اپنے ایک معاملات ہی پورے نہیں تھے ہو رہے. پھر اس کی وجہ سے مجھے لیفٹ رائٹ کافی زیادہ ہونا پڑا، میں نے ایز اے میڈیکل ریپ کافی جاب کی اور اس کے بعد بھی الٹیمیٹلی جو میں اچیو کرنا چاہ رہا تھا وہ اچیو نہیں تھا ہو پا رہا. کرونا کی وجہ سے یار بیٹھے نا آن لائن میں دیکھ رہا تھا تو مجھے ای روزگار کا نا ایک کورس کا آئیڈیا ہوا کیونکہ میرا بیک گراؤنڈ بھی ٹیکنیکل تھا. تو پھر میں نے کہا چلے اب میں نا ایسا کرتا ہوں کہ یہاں سے نا ٹیکنیکل کورس بھی کر لیتا ہوں تو شاید اس سے تھوڑا سا نا میری لائف میں ایک پلس پوائنٹس شامل ہو جائے نا. تو وہ میں نے وہاں سے جب کورس کیا تو اسی دوران ہی مجھے نا کورس کے دوران آرڈرز آنا شروع ہو گئے اور اس کے بعد پھر آہستہ آہستہ ماشاء اللہ ارننگ بھی بڑھنا شروع ہو گئی اور اوبویسلی ارننگ تب بھی بڑھ سکتی ہے. ایک بندہ میں تو کچھ نہیں تھا کر سکتا کہ مطلب میں زیادہ سے زیادہ ایک کلائنٹ کو ٹائم دے سکتا تھا. کہ جیسے ہی ایک ٹیم بنی میری ارننگ مزید بوسٹ کی، اب الحمدللہ 35 سے زائد جو ہے نا وہ لوگ ریموٹلی کچھ کر رہے ہیں اور کچھ آن سائٹ کر رہے ہیں کام. اب تک میں نے کچھ $2.5 لاکھ سے زیادہ جو ہے نا ارننگ کر چکا ہوں. یہ وہ ہے جو آن ریکارڈز ہیں، باقی اوبویسلی کچھ میرے کلائنٹس ہیں جو کہ اب آف سائٹ آ گئے ہیں، مطلب وہ پلیٹ فارم سے ہٹ کے میرے ساتھ اٹیچ ہو گئے ہیں. پر منتھ آپ کہہ لیں کہ ایک اچھی انکم ہے جس سے سیونگ بھی ہو جاتی ہے. آپ کو اپنا ایسٹ کے بارے میں بھی سوچ سکتے ہیں. میرے کافی لڑکے ہم اکٹھے گئے تھے انٹرنیشنل، ہم ٹورس بھی کر کے ہیں تو اس یہ بھی ایک کافی اچھی اپرچونیٹی ہے جس سے آپ انٹرنیشنلی ٹریول کرتے ہیں. میں ایون اکثر مطلب ینگسٹرس کو کہتا ہوں کہ یار آپ جہاں اتنا ٹائم لگاتے ہو، آپ 16-16 سال کی ایجوکیشن کرتے ہو تو آپ کیوں نہیں کوئی 1 سال 6 ماہ آپ کیوں نہیں اس طرف لگاتے کہ جس سے آپ کو کوئی بینیفٹ زیادہ، کیونکہ الٹیمیٹ گول پڑھنے کا بھی ارننگ ہے और ये सीखने का भी अर्निंग है, क्योंकि मल्टीपल जॉब्स है ना यहाँ। यहाँ सिर्फ वेब डिज़ाइनिंग या वेब डेवलपमेंट या ग्राफिक डिज़ाइनिंग इससे रिलेटेड नहीं है सिर्फ, ये मल्टीपल है। मतलब आप डाटा एंट्री कर सकते हैं इसमें, आप वेब रिसर्च कर सकते हैं। फ्रीलांसिंग पूरी दुनिया में है। फ्रीलांसिंग से मोस्टली आपको क्लाइंट्स यूएसए से मिलते हैं, कनाडा से मिलते हैं, यूरोप से मिलते हैं, ऑस्ट्रेलिया से मिलते हैं, जो कि आपको काफ़ी अच्छा पे भी करते हैं। और ये लिमिटेड नहीं है, इसको आप बहुत ज़्यादा बढ़ा सकते हैं। यंगस्टर्स को चाहिए कि ना सिर्फ वो रैंडमली आए इसके अंदर, बल्कि वो कुछ स्किल सेट अपना प्रॉपर सीख के किसी प्रोफेशनल्स के अंदर रह के फिर वो इस फील्ड में आए। अब उसमें इशू क्या आता है जो रैंडमली ज्वाइन करते हैं? एक तो वो मार्केट ख़राब करते हैं, उन लैक ऑफ कम्युनिकेशन स्किल्स होती हैं, उन्हें पता नहीं क्लाइंट को किस प्राइस ब्रैकेट पर डील करना है, वो प्राइस ब्रैकेट जो है ना बहुत कम कर देते हैं, जिसकी वजह से जो है ना क्वालिटी ऑफ वर्क काफ़ी कम होता है। उसकी वजह से फिर ओवरऑल एज अ इमेज जो आपका होल कंट्री का है ना वो ख़राब होता है। यूट्यूब भरी पड़ी है कोर्सेज के साथ। इसके अलावा आपके पास ई रोजगार के ऑप्शन है, डिजी स्किल्स के ऑप्शन है, NFTP के ऑप्शन है, और मल्टीपल मतलब और प्लेटफॉर्म्स हैं जहाँ से आप चीज़ों को सीख सकते हैं, तो वो आपके एक अच्छा रोजगार बनता है। मतलब नॉर्मली अगर आप एक पर्सन यहाँ बैठ के 30-35 हज़ार अर्न कर रहे हैं, तो वो इससे 3-4 गुना ज़्यादा पोटेंशियल इजीली रखता है कि वो ऑनलाइन प्लेटफॉर्म के थ्रू जो है ना अर्निंग कर सके, क्योंकि वो डॉलर्स के मामले में होती है। डॉलर से ना सिर्फ हमें फ़ायदा होता है बल्कि हमारे मुल्क को भी फ़ायदा होता है।
दुनिया के दीगर ममालिक की तरह पाकिस्तान में भी नौजवानों की एक बहुत बड़ी तादाद फ्रीलांसिंग के जरिए अपनी इनकम इस वक्त जनरेट कर रही है। इस सिलसिले में हुकूमत पंजाब ने सूबे भर में ई रोजगार ट्रेनिंग प्रोग्राम के तहत 45 तरबियती मराकज कायम किए हैं, जहां से अब तक 54,000 से ज्यादा नौजवान अपनी तकनीकी सलाहियत बढ़ाने के लिए तरबियत हासिल कर चुके हैं। वॉइस ऑफ अमेरिका के नवीद नसीम से जानते हैं कि पंजाब हुकूमत के कायम करदा तरबियती मराकज से नौजवान कैसे फ्रीलांसिंग की तरबियत ले सकते हैं।
मुझे सिर्फ मेरा लैपटॉप चाहिए और इंटरनेट से मैंने कनेक्ट होना और मैं दुनिया में कहीं भी काम कर सकता हूँ। एंड स्टिल मैं ट्रैवल कर रहा होता हूँ, कुछ मेरे टीम के लोग वो भी रिमोटली काम कर रहे होते हैं, एंड एस लाइक ऑन एंड ऑफ हम ऑनलाइन काम कर रहे हैं, कुछ अपने घरों से काम कर रहे हैं, एंड थिंग्स आर गोइंग रियली गुड। एज फार एज द इनकम इज कंसिडर्ड, अगर मैं जॉब कर रहा होता तो इतनी इनकम पॉसिबल नहीं होती।
ये हैं सुबह पंजाब के शहर लाहौर से ताल्लुक़ रखने वाले मोहम्मद अब्दुल्ला, जिन्होंने मई 2020 में पंजाब इंफॉर्मेशन टेक्नोलॉजी बोर्ड के ज़ेर इंतज़ाम चलने वाले ई रोज़गार ट्रेनिंग प्रोग्राम से फ्रीलांसिंग की तरबियत हासिल की। और अब अब्दुल्ला दिसंबर 2020 से ना सिर्फ अपनी कंपनी चला रहे हैं बल्कि उन्होंने 15 नौजवानों को भी रोज़गार दिया है।
मैं एक दिन फेसबुक स्क्रॉल कर रहा था तो वहाँ पे ई रोज़गार का मैंने ऐड देखा। मैंने वहाँ पे अपनी इन्फॉर्मेशन फिलअप कर दी कि टीम ने मेरे से कांटेक्ट किया और वहाँ से मैंने अप्लाई किया और मैं इसके लिए एलिजिबल था, सो क्लासेस मेरी स्टार्ट हो गई।
पंजाब इंफॉर्मेशन टेक्नोलॉजी बोर्ड के तहत सुपर पंजाब में ई रोजगार ट्रेनिंग प्रोग्राम के तहत फ्रीलांसिंग की तरबियत का आगाज 2017 में किया गया था और इस मकसद के लिए पूरे सूबे में 45 तरबियती मराकज कायम किए गए हैं, जहां से अब तक 54,000 से ज़ायद नौजवान फ्रीलांसिंग की तरबियत हासिल कर चुके हैं, जिनमें से 57% ख़वातीन हैं।
एक बहुत ही सिंपल क्राइटेरिया हमने रखा है कि एक तो आपका पंजाब का डोमिसाइल होना चाहिए, आपकी एज जो है 35 साल उससे कम होनी चाहिए और आपने 16 साल एजुकेशन जो है वो कम्प्लीट की हो, और ये तीन आपके काम हैं। अगर आप ये उस पर अप्लाई करते हैं, एक पोर्टल है erozgar.pitb.gov.pk, उस प्रोफाइल जब कंप्लीट हो जाती है, जब वो सबमिट करते हैं तो जो प्रोफाइल आपने बनाई होती है सिस्टम, अब जाहिर हमने फिल्टर एक लगाना है फर्स्ट फिल्टर, तो सिस्टम आपकी प्रोफाइल के मुताबिक 4 million+ क्वेश्चन में से वो क्वेश्चन चूज करता है आपके लिए और आपको देखता है, आपकी असेसमेंट करता है और वो सिस्टम आपको बताता है कि आप, वो हमारे पास एक नंबर आ जाता है, सिस्टम ऑटोमेटिकली चेक करके इसकी डिसेंडिंग ऑर्डर में लिस्ट बना देता है, सो ऑटोमेटिकली ईमेल कर देता है कि आप यू हैव बीन सिलेक्टेड, आप इस डेट को आएँ, जितनी सीट्स किसी डिस्ट्रिक्ट में अवेलेबल होती हैं उसके मुताबिक जो है वो उनको कॉल चली जाती है जी।
पंजाब इंफॉर्मेशन टेक्नोलॉजी बोर्ड के मुरतब करदा दादोशुमार के मुताबिक फ्रीलांसिंग की तरबियत हासिल करने वाले 54,000 से ज्यादा नौजवानों में से 54% नौजवान इस तरबियत को बुराए कार लाते हुए आमदनी कमा रहे हैं।
हमारे पास जितने लोगों ने पास आउट किया है उसमें से अगर हमने अभी रिसेंट सर्वे किया है कुछ 3-1 महीने पहले, और उस सर्वे के मुताबिक कोई 8.15 billion जो है वो अर्न कर चुके हैं। अच्छा, अब ये बहुत सारे ऐसे भी होंगे जिन्होंने सर्वे में अपने इस नंबर को छुपाया भी होगा, ये नंबर इससे कहीं ज्यादा है।
ई रोजगार ट्रेनिंग प्रोग्राम के तहत नौजवानों को 7 शोबाजात में तरबियत दी जाती है, जिसमें ई कॉमर्स, मोबाइल ऐप डेवलपमेंट, वेब डेवलपमेंट, कंटेंट मार्केटिंग और डिजिटल मार्केटिंग शामिल हैं। इसके अलावा बैनुल अक्वामी मार्केट में फ्रीलांसिंग सर्विसेज की तलब को भी ट्रेनिंग प्रोग्राम में मद्देनजर रखा जाता है।
फ्रीलांसिंग के लिए प्रोफाइल बनाना, क्लाइंट्स ढूंढना ये डिफिकल्ट है, क्योंकि द बिगेस्ट कॉम्पिटिशन इज के अगर आप देखा जाए ग्लोबली फ्रीलांसर्स में खाली पाकिस्तान नहीं है, हमारे नेबर्स में इंडिया, बांग्लादेश एंड ऑल दैट डेवलपिंग कंट्रीज हैं। तो जो कॉम्पिटिशन है बहुत ज़्यादा है। एंड देन इफ वी टॉक अबाउट द प्राइसेस, प्राइसेस का भी अच्छा खासा है, बिकॉज जो सर्विसेज हम वो $50 में प्रोवाइड कर रहे हैं वो नेक्स्ट कोई बांग्लादेश या इंडिया से वो $5-$10 में प्रोवाइड कर रहा है।
पंजाब इंफॉर्मेशन टेक्नोलॉजी बोर्ड के तहत दी जाने वाली फ्रीलांसिंग की ट्रेनिंग हासिल करके मोहम्मद अब्दुल्ला जैसे दीगर नौजवान भी अपना कारोबार कामयाबी से चला सकते हैं, जिससे न सिर्फ नौजवानों को भी मुलाजमत के मौके दस्तियाब होंगे बल्कि पाकिस्तान को भी ज़र मुबादला हासिल होगा। नवीद नसीम, वॉइस ऑफ अमेरिका, लाहौर।
पाकिस्तान में फ्रीलांसर्स किन चैलेंजेस का सामना कर रहे हैं, इस पर बात करते हैं हिशाम सरवर से, इस वक्त हमें ज्वाइन कर रहे हैं। हिशाम, ज़्यादातर हमें जो शिकायत आती रहीं और जिस तरह से हमने रिपोर्ट्स भी देखी मुख्तलिफ टाइम्स में, वो पेमेंट से मुतालिक थी कि काम मिलने के बाद पाकिस्तान में अदायगियों के मसाइल हैं। कहाँ तक हल हुआ है ये मसला?
काफ़ी हद तक हल हो गया है, बिकॉज जितनी भी फ्रीलांस मार्केट प्लेसेस हैं उनके अंदर पेमेंट प्रोसेसिंग सिस्टम इंक्लूडेड होता है। चाहे किसी भी मार्केट प्लेस की बात करो, फाइवर की करो, अपवर्क की करो, guru.com की करो, freelancer.com की करो, इन तमाम के अंदर मैकेनिज्म मौजूद है। जो एक्चुअल प्रॉब्लम आ रहा है वो आ रहा है उन फ्रीलांसर्स को जो कि इन मार्केट प्लेसेस से बाहर काम कर रहे हैं, जिनकी डायरेक्ट क्लाइंटल है, उनको लिंक्डइन से क्लाइंट मिला, उनको गूगल सर्च के थ्रू मिला, उनको अपनी वेबसाइट पर ऑर्डर मिला या थ्रू वर्ड ऑफ माउथ नेटवर्क एडवर्टाइजमेंट से मिला, उनके लिए प्रॉब्लम है। बिकॉज सबसे पहला सवाल ये पूछा जाता है, जी आपके पास पेपैल है तो पेपैल में मैं पैसे भेज दूँ। अब पेपैल बड़ा आसान है कि आपने अपने ईमेल में लॉगिन किया और ईमेल से जाके आपने विद इन पेपैल पैसे भेज दिए किसी को। यहाँ पे पेपैल ना होने की वजह से बहुत सारे जो क्लाइंट्स हैं जो कि दुनिया भर में फैले हुए हैं, चाहे वो अमेरिका की बात हो, कैनेडा की बात हो, यूरोपियन क्लाइंट्स की बात हो, उनको ये प्रॉब्लम पेश आता है कि जनाब हम क्रेडिट कार्ड से पे नहीं करना चाहते, हम पेपैल से पे करना चाहते हैं। पर याद रहे ये प्रॉब्लम सिर्फ उन लोगों के लिए है जो मार्केट प्लेस से बाहर काम करते हैं। बहुत सारे कन्विंस कर जाते हैं अपने क्लाइंट्स को कि जनाब आप हमें क्रेडिट कार्ड के थ्रू पे कर सकते हैं, हमारे पास सिस्टम है। पाकिस्तान में बहुत मैसिव स्केल पे मर्चेंट अकाउंट्स जो हैं वो ग्रो करना शुरू हो गए, जैज कैश हो जाए या बाहर का वाइज हो जाए या सादा पे हो जाए। अब जैज कैश ने खुद आपको एक नया सिस्टम दे दिया है पेयोनीर के साथ इंटीग्रेट करके कि आप अपने क्लाइंट को विद इन द जैज कैश ऐप इन्वॉइस कर सकते हैं। अच्छा, वो उसको इन्वॉइस उसके ईमेल पे आ गई, वो लॉगिन करता है इनटू द सिस्टम एंड दे पे थ्रू देयर क्रेडिट कार्ड और डेबिट कार्ड व्हाटएवर इट इज, और आपके अकाउंट में जैज कैश के इंस्टेंटली वॉलेट में पैसे आ जाते।
लेकिन ये इसमें जो इंटरनेशनल है श्याम, अगर हम इंटरनेशनल क्लाइंट्स की बात कर रहे हैं तो उनके लिए भी ये जैज ऐप की ऐप काम कर सकती है, उनके लिए कैसे काम करेगी ये? और पेपाल के ओपन होने के लिए तो ऑफ कोर्स आपने कहा जिस तरह से प्लेटफॉर्म पे जो लोग हैं वो तो हैं, लेकिन इसके अलावा भी तो एक सर्टन मार्केट है।
बिल्कुल है, मैं जब इंटरनेशनल क्लाइंट्स की बात कर रहा था तो जाहिर है इसी साइड पर लेके जा रहा था कि इंटरनेशनल क्लाइंट्स जो कि दुनिया भर में हैं वो इस जैज कैश से अगर आप उनको एक लिंक भेज दें तो उनको एक लिंक मिल जाता है जो कि इंटरनेट पे सिक्योर एसएसएल सील के साथ एक लिंक ओपन होता है, वेब ब्राउजर से भी खोल सकते हैं, मोबाइल के वेब ब्राउजर से भी खोल सकते हैं, और फिर वो उसमें अपना क्रेडिट कार्ड डाल के उस इनवॉइस को पे कर दें तो ऑटोमेटिकली पाकिस्तान में पाकिस्तानी फ्रीलांसर को जैज कैश उसके वॉलेट में पैसे आ जाते हैं। तो ये तो बहुत अच्छी काविश है कि इंटरनेशनल क्लाइंट्स अपना क्रेडिट कार्ड अपने डेबिट कार्ड से जहां पे भी हो उनको एक लिंक दिया जाता है जो कि जैज कैश के अंदर से ही क्रिएट होता है। जब आप इनवॉइस क्रिएट करते हैं ऑल यू नीड इज अ ईमेल एड्रेस ऑफ अ क्लाइंट।
तो आपके ख्याल में पेपाल का मसला जो है वो काफी हद तक ऑल्टरनेट तरीकों से हल हो चुका है?
मैं इस पर आपकी गोशगुजारी ये कर लूँ कि काफ़ी हद तक, लेकिन प्रॉब्लम ये कि बहुत सारे क्लाइंट्स जो होते हैं ना वो कंफर्टेबल रहते हैं इंटरनेट पे अपना क्रेडिट कार्ड की इंफॉर्मेशन ना देने से, वो कहते हैं पेपैल से हो जाए इंस्टेंट। इस मसले के लिए अभी पिछले दिनों 3 दिन पहले ही मेरी नज़र से केयर टेकर गवर्नमेंट में उमर सैफ ने ये पोस्ट डाली हुई है कि मेरी जो ख्वाहिश है, जो एफर्ट है, रोड मैप है वो ये कि नंबर वन पे ब्रिंग पेपैल एंड स्ट्राइप इन पाकिस्तान। अच्छा ये लॉन्ग शॉट है, मुझे पता नहीं होना, लेकिन ये काविश राइट डायरेक्शन में। कम अज कम पेपैल को ये तो बावर कराया जाए ना कि इतना ज्यादा फ्रीलांसर है जो कि 400 मिलियन जो है वो USD 400 मिलियन जो है वो एनुअल अर्न करता है फ्रॉम ऑल ओवर द वर्ल्ड। अगर पेपैल आ जाए तो हम उनको बिजनेस दे रहे हैं और उस बिजनेस से हमारा भी फायदा हो रहा है, पेपल का भी हो रहा है।
तो आपने आपने जिस तरह हिशाम आपने उमर सैफ का हवाला दिया, तो हुकूमती इदारों से क्या सहूलतें दी गई हैं फ्रीलांसर्स के लिए और किस हद तक आप समझते हैं कि ये कोई रोल प्ले कर रही हैं इस शोबे की तरक्की में, और कौन सी ऐसी चीजें हैं जो चाहिए इस शोबे की तरक्की के लिए?
बहुत अच्छा सवाल। हुकूमत ने बहुत काविश की है, ये पिछले 6 साल से अगर देखें ना तो हुकूमत ने बहुत काविशें की हैं। मिसाल के तौर पर अभी थोड़ी देर पहले एक पैकेज चला था ई रोजगार पंजाब में, DigiSkills.pk फेडरल लेवल पे डिस्टेंस लर्निंग प्रोग्राम है कि आप फ्री में एजुकेशन हासिल करते हैं, अपने आप को स्किल्स से इक्विप करते हैं फ्री में ऑल ओवर पाकिस्तान। DigiSkills.pk पाकिस्तान का नंबर वन डिस्टेंस लर्निंग प्रोग्राम है जो इमर्जिंग एंड ट्रेंडिंग स्किल्स, इंटरनेट बेस्ड स्किल्स हमारे बच्चों को मुफ्त में सिखा रहा है और 3 महीने का बैच है। अच्छा ये इसके साथ साथ ये तो ट्रेनिंग है, अगर आप फैसिलिटेशन की बात करते हैं तो 1% फॉर फाइलर, 2% फॉर नॉन फाइलर एट सोर्स करता है। अब मैं फ्रीलांसर हूं, मैं फाइलर हूं ना, तो मेरे जो भी रेमिटेंस आएगी एट सोर्स बैंक पे ही, बैंक उसका 1% काट लेगा, USD में आएगी और मुझे पाक रुपी में इनकैशमेंट दे देगा। बड़ी अच्छी काविश है। अच्छा इससे भी ज्यादा अच्छी, पाकिस्तान सॉफ्टवेयर एक्सपोर्ट बोर्ड PSEB, इसका एक नया सब लट है, उसको कहते हैं टेक डेस्टिनेशन। अगर पाकिस्तानी फ्रीलांसर techdestination.com पे जाके अपने आप को रजिस्टर करता है, वो थोड़े से प्रूफ मांगते हैं कि आया आप वाकई फ्रीलांसर हैं कि नहीं है, आपका गिग इकोनॉमी से ताल्लुक है कि नहीं है, अपनी फ्रीलांस प्रोफाइल का लिंक दे दें, उसका स्क्रीनशॉट दे दें, उसके बाद साहब 0.5% डिडक्शन हो रही है एट सोर्स बैंक में। सो मैं दोहरा देता हूं, 2% डिडक्शन हो रही है नॉन फाइलर की, 1% हो रही है फाइलर की, और 0.5% हो रही है जो कि टेक डेस्टिनेशन से फाइलर है पीसर का। और ये भी आप जहन में रखिएगा कि जितने भी ये पेमेंट्स हैं ये आप इसको रिफंड ले सकते हैं, अगर आप PCR जो है वो अपने बैंक से निकलवा के अपने FBR की जब टैक्स रिटर्न है उसमें सबमिट कर दें तो वो पैसे आपको वापस आते हैं। सो हुकूमत तो बहुत फैसिलिटेट कर रही है।
तो पोटेंशियल आप समझते हैं, पोटेंशियल एक्सपेंड करने का कितना है इस वक्त इस शोबे के पास, और खासतौर पे इंटरनेट के हवाले से, बिकॉज बड़े शहरों में तो डेफिनेटली इंटरनेट की बेहतर स्पीड शायद मुहैया हो सकती है या इस वक्त अवेलेबल होगी, लेकिन जो रूरल सेंटर्स हैं उनमें क्या सिचुएशन है, और वहां से भी अगर इंटरनेट बेहतर होता है, फाइबर ऑप्टिक की अक्सर हम इस हवाले से बात सुनते हैं, अगर फाइबर ऑप्टिक भी इसमें इंक्लूड होता है तो किस हद तक आप समझते हैं कि एक पोटेंशियल है इसमें एडिशन का?
ये इसी पॉइंट को हाईलाइट किया गया है पिछले दिनों, एक नेशनल पॉलिसी ड्राफ्ट हो रही थी ITT की, इंटरनेट पेनिट्रेशन मशरूत है, ITT की जो एक्सपोर्ट्स है वो इंटरनेट पेनिट्रेशन के साथ। अब ये जो रिमोट एरियाज हैं, जल्लट से गिलगित बल्तिस्तान है, डिसेंट इंटरनेट स्पीड की बात हो रही है, कश्मीर है, बलूचिस्तान है, KPK एक्सपर्ट रिमोट एरियाज, यहाँ पे जैसे जैसे इंटरनेट पेनिट्रेशन बेहतर होती रहेगी, डिसेंट इंटरनेट स्पीड अगर इन लोगों को मिल गई तो दो चीज़ें होंगी सर, एक तो आप इनको तैयार कर सकते हैं फॉर इंटरनेट बेस्ड अपॉर्चुनिटीज विच इज़ वेरी इंपॉर्टेंट, एवरीबॉडी इज़ गॉट अ राइट टू मेक मनी ऑनलाइन, ज़ाहिर सीखेगा तो इंटरनेट होगा तो सीखेगा, और सीखेगा तो इंटरनेट होगा तो काम करेगा। दूसरा चीज जो बहुत इंपॉर्टेंट है, जहाँ से मैं देख रहा हूँ नो बॉडी इज एक्चुअली टॉकिंग अबाउट दिस, एंड आई रिपीट नो बॉडी इन पाकिस्तान इज टॉकिंग अबाउट दिस, ये डिजिटल डिवाइड होने से पहले आप रोक सकते हैं इंटरनेट पेनिट्रेशन से, क्योंकि डिजिटल डिवाइड
डिजिटल डिवाइड अगर आप मेरे ऑडियंस के लिए थोड़ी एक्सप्लेन कर सकें आसान अल्फाज में, बिकॉज शायद वो बाकी दुनिया में तो समझ आती है, पाकिस्तान के अंदर कितनी डिजिटल डिवाइड है, डिजिटल डिवाइड का कॉन्सेप्ट अगर आप एलेबोरेट कर सकें।
मैं इस्लामाबाद में बैठा हुआ, कराची में बैठा हुआ, लाहौर में बैठा हुआ, डिसेंट इंटरनेट स्पीड का एक्सेस है, सोशल मीडिया की इंफॉर्मेशन है, मेरे पास मौके हैं कि मैं इंटरनेट से पैसे कमा सकता हूं, चाहे वो गिग इकोनॉमी हो, चाहे वो प्रोडक्ट इंडस्ट्री हो ई कॉमर्स की मद में, तो मुझे तो पूरी फैसिलिटीज मिल रही है इंटरनेट के थ्रू, मैं ऑनलाइन पढ़ भी सकता हूँ, काम भी कर सकता हूँ। लेकिन जिसको इंटरनेट एक्सेस नहीं मिल रहा और उसको जब पता लगता है तो ओवर अ पीरियड ऑफ टाइम ये डिवाइड क्रिएट कर देता है कि जी वो मैं रिमोट एरिया में इसलिए मुझे इंटरनेट एक्सेस नहीं मिल रहा, डिसेंट स्पीड नहीं मिल रही, या है ही नहीं फॉर दैट मैटर, और जो मेन स्ट्रीम शहरों में उसको अच्छा एक्सेस
so access, access to resource. तो अमरीकी मईशत चूंकि इस वक्त अगर हम देखते हैं जो बिजनेस जब तक जो मेरे नंबर्स सामने से गुजरे उनमें ज्यादातर यही लगा कि एवरेज जो मार्केट है या जो बड़ी मार्केट है वो अमरीका है पाकिस्तानी फ्रीलांसर्स के लिए, विच इज लाइक मोर देन 60%. कितना पोटेंशियल है और इसको एक्सपेंड करने का, बिकॉज अमरीकी मार्केट तो बहुत बड़ी है, 10% ऑफ यूएस इकोनॉमी इज काइंड ऑफ अ डिजिटल इकोनॉमी.
बस सिंपल मैथ्स है, अगर इस वक्त 1,00,000 बंदा, मावरतन बोल रहा हूँ, 1,00,000 बंदा जो है वो काम कर रहा है, सो हाउ अबाउट स्केलिंग इट टू 10,00,000 पाकिस्तानी. एक्सेस तो सबको इंटरनेट का मिल रहा है ना, इंटरनेट पे ग्लोबल विलेज है. अब अमरीका में क्या फायदा है, क्यों काम आता है इन थर्ड वर्ल्ड कंट्रीज में, इसलिए आता है कि अमरीकी एम्प्लॉयर के पॉइंट ऑफ व्यू से सोचिए, उसको सोशल सिक्योरिटी नहीं देनी, उसको एम्प्लॉई को बेनिफिट नहीं देना, फ्रिंज बेनिफिट नहीं देनी, पेड हॉलीडेज नहीं देनी, हेल्थ इंश्योरेंस नहीं है, सब चीजें जो आप जानते हैं अमरीका में रहते हुए, वो सब चीजें वन टाइम आउटसोर्स करके उनको थर्ड वर्ल्ड कंट्री से, और क्वालिटी पे कॉम्प्रोमाइज किए बगैर, क्वालिटी पे कॉम्प्रोमाइज किए बगैर ऑलमोस्ट स्लैश प्राइस पे काम हो जाता है.
तो इसलिए आप समझते हैं कि पोटेंशियल जो है उस लिहाज से अवेलेबल है. हिशाम बहुत शुक्रिया आपका, आप हमारे साथ थे और इस हवाले से हमें बता रहे थे कि पाकिस्तान में पोटेंशियल कितना है. एक और ओपिनियन लेते हैं इसी पे, नबील रशीद बिजनेस कंसल्टेंट है, इस वक्त हमें ज्वाइन कर रहे हैं, उनसे भी इस हवाले से बात करते हैं. नबील, आपके ख्याल में कितना पोटेंशियल है अमरीकी मईशत में पाकिस्तान के फ्रीलांसर्स के लिए?
थैंक यू वेरी मच. फर्स्ट ऑफ ऑल बहुत बड़ा पोटेंशियल है अमेरिकन मार्केट में, खासतौर पर आई टी इंडस्ट्री के हवाले से, प्रोग्रामिंग के हवाले से, वेब डेवलपमेंट के हवाले से. दिस इज़ ए ह्यूज इकॉनमी, और हमारे अलावा भी, पाकिस्तान के अलावा भी बहुत सारे मुल्क यहाँ से बहुत सारा काम कर रहे हैं.
तो कौन से कोर्सेज हैं नबील ऐसे जो पाकिस्तानी नौजवान अगर करते हैं, सोर्सेज अवेलेबल हैं, गूगल भी करवा रहा है, कोर्सेरा भी है, और इसके अलावा पाकिस्तान में लोकल गवर्नमेंट्स भी करवा रही हैं, कौन से ऐसे कोर्सेज हैं टारगेटेड कोर्सेज जो कि इमीडिएटली रिटर्न्स दे सकते हैं इनको?
इन वर्टिकल्स के अंदर बहुत सारे ऐसे कोर्सेज हैं जो किए जा सकते हैं, पर्टिकुलरली प्रोग्रामिंग, डेटा साइंस, वेब डेवलपमेंट, और देयर आर मल्टीपल अदर थिंग्स जिनके अंदर आप काम कर सकते हैं. आप बैकएंड सपोर्ट लाइन कर सकते हैं, आप आईटी की बैकएंड के ऊपर काम कर सकते हैं. देयर इज अ ह्यूज पोटेंशियल. अभी मैंने ये बात सुनी आपके प्रोग्राम में, देयर इज अ ह्यूज कॉस्ट इफेक्ट बहुत बड़ा है अमेरिकन कंपनीज के लिए भी, बिकॉज दे सेव अ लॉट ऑफ मनी. बहुत पैसा बचाया जाता है जब ये काम ऑनलाइन जाता है. अगर पाकिस्तान करेक्टली अपने आप को रिप्रेजेंट करे,
नबील आपको मैं सुन नहीं पा रहा, लेकिन जिस तरह से आप बात कर रहे थे कि पाकिस्तान में जो है पोटेंशियल इस लिहाज से, और खासतौर पर स्पेसिफिक कोर्सेज आप मेंशन कर रहे थे, अमरीकी कंपनियों की तरफ से पाकिस्तान जैसी जॉब मार्केट्स में कौन से आउटसोर्स करते हुए, कौन से फैक्टर्स को मद्देनजर रखती हैं अमरीकी कंपनियां या इंडिविजुअल्स?
पहली चीज तो इंफ्रास्ट्रक्चर है, बट क्योंकि एक फ्रीलांसर जो होता है उसकी पर्सनल टच बहुत ज्यादा होती है, देयर नीड्स टू बी सम इंप्रूवमेंट ऑफ द साइंस ऑफ हमारी ऑनलाइन ब्रांडिंग और हमारी जो ऑनलाइन मार्केटिंग एज फ्रीलांसर्स है उसके ऊपर, और जो प्रायर वर्क जो ऑलरेडी किया हुआ काम है हमारे पास, वो रिप्रेजेंट करना बड़ा जरूरी है इनका कॉन्फिडेंस गेन करने के लिए. At the same time, payment also becomes a major concern. जब American companies ये देखना चाहती हैं कि वो conveniently आपको payout दे सकें, जो कि इन platforms के through बहुत easy हो चुका है.
प्लेटफॉर्म्स पे तो जिस तरह अभी थोड़ी देर पहले शाम भी बता रहे थे कि पेमेंट्स का कोई मसला नहीं है. बहुत बहुत शुक्रिया नबील आपका, आप हमारे साथ थे और जो सिचुएशन इस वक्त है, और खास तौर पे इस हवाले से आप हमसे बात कर रहे थे कि कौन से कोर्सेज ऐसे हैं या क्या पोटेंशियल ऐसा है जो नौजवानों को इस पे ला सकता है. इसी पे खत्म करते हैं आज का व्यू 360. स्टे सेफ. असदुल्लाह खालिद को इजाजत दीजिए. खुदा हाफिज.
روایت امروز.
روایت امروز.
سلام، وقت بخیر. آرزو دارم وقت خوبی داشته باشین، سعادتمند باشین و همچنان بیننده برنامه روایت امروز باشین. در برنامه روایت امروز در رابطه با خیمه تحسنی که یا اعتصاب غذایی که تعدادی از دختران افغان، بانوان افغان در آلمان پهن کردن صحبت میکنیم. 3 تن از بانوان افغان و شمول تمنا زریاب پریانی خیمه تحسن از 4 روز به ایسو پهن کردن و اینا خواست های مشخصی از جانب از جامعه جهانی دارن، از جمله به رسمیت شناخته شدن موانعی که بر راه کار، تحصیل و تعلیم زنان در افغانستان ایجاد شده. اینا خواهان ایستن که جامعه جهانی این موانع را با عنوان اپارتاید جنسیتی در افغانستان به رسمیت بشناخته و خصوص سازمان ملل متحد، و دومی که قیودات بر سفرهای رهبران طالبان البته وضع شود. خب دیگه خواست های خانم ها چیست و چقدر موفق بودن اینا در اعتراضشان، اعتراض از اینا تا چی وقت ادامه خواهد داشت و انتظار اعتصاب کننده ها از دیگه فعالین حقوق زن، بانوان، مردان و تمام دیاسپوره افغانستان در خارج، کسانی که به خارج زندگی میکنن، مقیم خارج هستن، چیست؟ آیا اینا تا هنوز حمایت شدن، نشدن؟ در این رابطه صحبت میکنیم. مهمان گرامی داریم، بانو نگاره عمر میرداد، فعال حقوق زن با خود داریم. البته بانو تمنا زریا پریانی هم گفتن که در برنامه میان، فکر میکنم اما مشکلات صحی از اینا که اجازه نمیده باز هم که اینا صحبت داشته باشن. به هر حال ما قبل از اینکه بیایم به برنامه و اینجا میزبان شما باشم، با بانو پریانی صحبتی داشتم و از حالشان پرسیدم و ای که در اعتراضشان، اعتصابشان تا چه وقت ادامه داشت صحبتی خواهد داشتم، او را هم میشنویم. اما مطمئن بسازم که مهمان ما در خط هستن. بانو میرداد در خط هستین؟
بله
من سلام به شما، خوش آمدین، تشکر از وقتتان.
تشکر از شما.
اگه اجازه تان باشه من قبل از اینکه سوالا را شروع کنم با شما، یک جا با هم مصاحبه را که با بانو پریانی داشتم، یکی از بانوان اعتصاب کننده، بشنویم. چطور؟ بله
سلام بانو پریانی، اول خب بگوین که ساعتتان چطور است؟
سلام به شما، وقتتان بخیر. ساعتم خوب است، بسیار حالت نرمال نیست ولی زنده هستم. بله.
بانو پریانی خودت اعتصاب کردی، فکر میکنم چند روز گذشته، آیا تناسید اعتصاب دیگر هم همراهانی دارید اعتصاب؟
تشکر، ولی امروز 4 روز اعتصاب غذایی ما هست و از دوستان دیگر هم هستم در اعتصاب همراه ما، ولی خودم 3 نفر مانده در خودم در اعتصاب غذایی 3 نفر مانده. وضعیت دوستان خراب شد بعد از روز دوم، اوضاع بسیار نرمال عادی نماند، به این خاطر دوستان نمیتونستن بیشتری بمانتن، ولی دو دوست دیگه ما هنوز در اعتصاب غذا هستیم.
بانو پریانی، چرا تا حال دیگران نپیوستن به اعتصابتان یا پیوستن ما خبر نداریم؟
دوستا از شهرهای مختلف می آین، ایدی بر یک شب اینجا می باشن، ایدی بر یک روز و دوباره بر می گردن، و دوستان زیاد خواستن که به این اعتصاب بپیوندن، و ولی نمی دانم هنوز، یا ما حالم بسیار خوب نبود که تماس مستقیم امروی دوستا داشتم داشته باشم یا صحبتهایشان را بشنوم، ولی فکر میکنم که حمایت هایی داره شکل میگیره، صورت میگیره و دوستا اعلام حمایت میکنن و ادی خواستن که این اعتراض، این اعتصاب را ادامه بدن با ما.
اعتصاب شما در کشور آلمان کردین، حالا اکنون از حکومت یا مقامات حکومتی آلمان کسی متوجه اعتصابتان شده یا نه؟ به شما مراجعه کردن که چی میخواین؟
البته که متوجه میشن به خاطر که قضیه نیست که پنهان مانده باشه. ما شرایطی بسیار خوبه نداشتیم، حتی پلیس اجازه نداد که در مکانهای عمومی که دید و بازدید مردم زیاد هست و مکانهای عمومی از این اعتصاب را داشته باشیم، ولی برحال یک گوشی از شهر است که ما اینجا همین خیمه خود داریم و همه در جریان قرار دارد از این اعتصاب و میدانن، ولی متاسفانه هنوز سری به ما نزدن. و
نتیجه اعتصاب شما چی فکر میکنین خواهد بود؟ آیا انتظاری را که از نتایج اعتصابتان دارین به دست میارین؟
باید به دست بیاریم، بدل نزی که بخیر تضمین نمیکنم، ولی اگر خواسته های ما را شنیده نشه و خواسته های ما رسیدگی صورت نگیره، من حتی اگر قیمت جان تمام شده دست از اعتصاب بر نمیدارم.
آیا از زنان مشهور افغانستان مثال اگر بزنم فوزیه کوفی، شکریه بارکزای، از چنین زنان با شما پیوسته در اعتصاب خبرتان نگرفتن، چیزی گفتن؟
نه خیر، تا هنوز تماسی ندارن. من در روز نخستی که به این اعتصاب دست زدم از همه خواستم که بپیوندن با ما، ولی فکر کنم که دوست ندارن.
تفاوت در چیست؟ چرا خانما علاقه نشان نمیتن در اعتصاب مثل اعتصاب شما بپیوندن یا حداقل صدا بکشن استقبال کنن؟
نمیدانم. ببینین، درد همه ما درد مشترک ممکن باشه، ولی حس نمیدانم واقعا، یعنی ممکن ما درد بیشتری رو در این جغرافیا متحمل شدیم و میدانیم درد واقعی یعنی چی. ما میفهمیم درد از دست دادن عزیزان یعنی چی. ما میدانیم درد زندانی شدن و از دست دادن جوانان چی است. به دلیل از اینکه ما خود ما در اون مرحله بارهای بار زندگی کردیم و عزیزان ما را از دست دادیم. ما با نیمی از خانواده تجربه وحشتناک زندان فرودستان را دیدیم داریم، ولی ممکن دوستای دیگه عین درد را تجربه نکردن. شما تا وقتی که یک سنگ بزرگ را از زمین بلند نکنین وزنش نمیفهمین چقدر است و به این خاطر فقط عد زده نمیکنین که وزن زیادی داره یا نداره. شما وقتی یک درد خودتان تجربه میکنین با پوست و خون و استخوانتان زندگیش میکنین، این فرق داره که بقیه از طریق میدیا او را گوش میکنن یا از طریق نمیفهمم قصه ها برشان میرسه. وقتی درد را خودت تجربه میکنی پس درد دیگرها را حس کرده میری، و هر روزی که یک زن در اونجا مورد شکنجه قرار میگیره، هر زنی که جسدش روی جاده انداخته میشه، ما حس میکنم که جای از اون قرار دارم و به همین خاطر است که نمیتونم سکوت بکنم و حاضر هستم که جان خدا فدا بکنم، ولی حداقل سکوت بی‌شرمانه نکنم در برابر این همه جنایتی که در وطن بالای مردمم صورت میگیره. و امیدوار هستم که وجدان همه اینا بیدار شوه و حداقل به خاطر انسانیت گام بردارن، اعتراضی داشته باشن. اگر شکمایشان بسیار برشان مهم است، حداقل میتونن با صحبت حمایتشان را اعلان بکنن، یا حداقل میتونن در همرسانی پیام ما کاری انجام بدن.
آیا از دیگه بانوان پیشقدم افغانستان یا بانوان معترض افغانستان خواستار شرکت کردن در اعتراضتان هستید؟
من پیشتر گفتم که هر فردی که در برابر جنایت های طالب ها استاد میشه، در این تحصان سهم میگیره، در این اعتصاب سهم میگیره، طرفدارش هستم. هر کسی که واقعا اگر اندک درد اون مردم را بتونه درک بکنه، درد زنان افغانستان را باید به این تحصان شرکت بکنن و این اعتصاب را به حدی باید جدی ادامه بکنن که ما یک نتیجه و دستاوردی داشته باشیم. دو سال از ما اعتراض میکنیم به گونه های مختلف، نفس ما برامده، ولی هنوز هم نتیجه که باید داشته باشه نداره. هنوز همون اپارتاید جنسیتی در افغانستان وجود داره، همون حمایت از توریست ها وجود داره، همون سفرهای افرادی که در لیست سیاه جهان قرار دارن ادامه داره و این بی نهایت تاسف بار است. و امیدوار هستم که همه زنان معترض در هر جایی که هستن، اگر اعتصاب نمیکنن حداقل اعتراض داشته باشن و جدی خواسته هایشان را مطرح بکنن.
و مصاحبه بود البته با تمنا پریانی که شنیدیم و خانم پریانی یکی از اعتصاب کننده هاست که تا 4 روز شده در آلمان دست به تحسین زدن. بانو میرداد در خط هستین؟
بله.
مصاحبه را شنیدین؟
بله شنیدم.
احساستان چیست در رابطه با این مصاحبه؟
بسیار متاسف هستم، بسیار متاسف هستم و خیلی دردی که خانم پریانی داره من احساس میکنم. ببینیم هر انسان بجز از طالب جنایتی که امروز به سر زنها در افغانستان آمده را بفهمه ببینه واقعا درک میکنه که یک فاجعه بزرگ است. اما متاسفانه 2 سال گذشته جهان خاموش و مبارزه زنای افغانستان همچنان نادیده گرفته میشه که ما به این را ادامه میدیم و به هیچ عنوان به خاطر از اینکه صدای ما شنیده نمیشه یا اعتصاب رضایی در نظر گرفته نمیشه مانی رای مبارزه نمیشه. خانم پریانی امروز درد زنای افغانستان احساس میکنم و که بیشتر خودش یاد کرد که بیشتر از 1 ماه در زندان جنایتکارای تروریستای طالبا سپری کرده و ما هم دردش احساس میکنیم و این درد مشترک همین ماست. مبارزه خانم پریانی فقط به خودش نیست و تمام همجنسایش است که شامل ما هم میشه. چنانچه زنان در 2 سال گذشته نشان دادن که در مبارزه همواره صدایشان رساتر و بلندتر است و به هیچ قیمتی از حق و آزادی های خود منصرف نمیشن و تا آمدن عدالت، حکومت مشروع و حقوق آزادی های مردم با مبارزشان ادامه میتن.
بسیار زیاد تشکر. خانم پریانی بنوی گلایه داشت از دیگه خانم ها، به خصوص خانم هایی که در رژیم جمهوریت در پارلمان حضور داشتن، در پست های بسیار بزرگ حضور داشتن، در سفارتخانه ها بودن. بنوی گفت که اینا یعنی امو درد احساس نمی کنن، امو اندازش و وزنش چون اینا تجربه نکردن، فقط شنیدن، خودشان مستقیم تجربه نکردن. چقدر موافق هستین با این صحبت ها؟
فکر نکنم به خاطر از این که شاید نوع مبارزه فرق میکنه، شاید تنوع وجود داره در مبارزه، ولی زمان افغانستان چی در داخل چی در خارج 2 سال گذشته هیچ کس آرام نبوده و هیچ کس از این مبارزه بیرون نبوده. من که خودم احساس میکنم درد همه زنهای افغانستانه و همونطور که پیشتر گفتم این خانم پریانی فقط برای خودش مبارزه نمیکنه، برای تمام زنهای افغانستان مبارزه میکنه و اگر اپارتاید جنسیتی امروز در افغانستان که عملا حینم کار طالبان میکنه مصادق به اپارتاید جنسیتی امروز نادیده گرفته شد، مطمئن باشیم این سرایت میکنه برای در کشورها هم. در این راستا باید زنهای افغانستان نه تنها که خود جمع زنهایی کار حمایت میکنن، باید زنهای جهان هم صدا شوند و کشورها باید به مبارزه زنهای افغانستان توجه جدی کنن.
بانو میرداد، البته اگر یک مقایسه کنیم در ایران مظاهره شد، یک دختر کشته شد، تمام ایران جنبید، همچنان دنیا جنبید، تمام صداها از هر گوشه کنار دنیا برآمد، از حکومت ها صدا بلند کردن، وزارت های خارجه، پارلمان ها حمایت کردن، دخترها را بردن کشیدن از ایران، کسایی که معترضین بودن. چرا، چه تفاوتی داره بین مبارزات زنان ایران و مبارزات زنان افغانستان که 2 سال شده زنان افغانستان صدا بلند میکنن شنیده نمیشه و شما بیشتر امیره گفتین که زنان افغانستان تا نادیده گرفته میشن، دلیل چیست؟
خب ببینید مسائل بین‌المللی اما مصروفیت‌های بسیار زیاد خودش هم داره. مسائل ایران اگر ما توجه کنیم این اعتراضشان بعد از 40 سال شاید جهان توجه کرده، چون زنان ایران 40 سال است مبارزه میکنن به خاطر آزادی‌هایشان و وضعیت فعلی در زنان افغانستان 2 سال است و ما امیدوار هستم که،
یعنی شما میگین 2 سال وقت کم است برای قیودات، برای قیوداتی که به اندازه قیودات شما وزنش هم شما وزن امیر چه قسم مقایسه میکنین؟ مثلا در ایران دخترها یا زنها همه به مکتب، به دانشگاه ها، به تعلیم اجازه دارن، فقط مشکل از اونا روسری و امتیازات بیشتر است، در حالی که در افغانستان زنها حقوق اساسیشان است دادن، حقوق اساسی بشر مثل تعلیم، مثل کار، مثل نان، مثل هوای آزاد.
ببینین ما چند روز پیش هم در یکی از مصاحبه‌ام گفتیم که در دنیا اولین بار از تجربه میشه که یک گروه نظامی با تجربه تروریستی در یک کشور حاکم میشن و ما تجربه تروریستی و نظامی طالب ندیده نداریم. در ایران یک حکومت مشروع است و اونا مسئول پاسخگو هستند به جامعه جهانی، به قوانین بین المللی. طالبان یک حکومت نامشروع هستند، یک گروه مسلح هستند با تجربه تروریستی که آمدن حکومت مشروع را ساقط کردند و جهان هم به خاطر اینکه اینا را به رسمیت نمیشناسه اینا پاسخگو نیستند، به هیچ قوانین ملی و بین المللی پاسخگو نیستند. شرایط مبارزه فرق میکنه، مبارزه ما با زنان ایران فرق میکنه.
یعنی شما فکر میکنین موارد مثل زندانی شدن زنان، همی تمنا پریانی یک مثالش است که زندانی شد با نصف اعضای فامیلش دخترای جوان، مثل قتل‌های مثل قتل هراسادات، اینا نمیتونه دمو جهان وجدان جهانیان به لرزه در بیاره، یک حداقل متوجه بسازه؟ این چیزی نیست کوچک است.
بستگی داره به نوع مبارزه ما. ببین من بسیار تشکر میکنم اول از شما که به این موضوع پرداختین امروز. متاسفانه این باید بسیار انعکاس پیدا کنه، ما بسیار باید صدا بلند شود از طرف مردا، زنا، کسانی که ما را دوستای ما خارجی هستن حمایت میکنن، باید بسیار انعکاس پیدا کنه تا این که امو وجدانای مرده یا خوبرده سیاست مدارای جهان بیدار کنه. این بستگی به نوع مبارزه ما داره که چقدر مبارزه شدید است و چقدر ما میتونیم که بیشتر صدا بلند کنیم. به این راستا من مطمئن هستم که صدای ما یک روز شنیده میشه و زنان افغانستان به هیچ عنوان، همونطور که در شروع گفتم، از خواسته های خود کوتاه نمیان و حق مسلمشان میخوان. اما یک چیز فراموش نکنیم، میخوایم اضافه کنیم، یک چیز فراموش نکنیم که مسئله افغانستان فقط مسئله زنان نیست.
بله،
افغانستان امروز فاقدی از حکومت مشروع است، اونجا زن، مرد، طفل، طبیعت، همه چیز در حسارت است
بدون شک. و ما پروگرامی داریم
ما باید از همه چیز اولتر باید
اطفال حضور داره که در گرسنگی به سر میبرن. ما پروگرامی داریم به نام صدای شما، همه روز 1 ساعت مردم زنگ میزنه از چی یک وضعیت فقر بسیار زجر دهنده صحبت میکنن که اطفال شامل از اون میشن، نه تنها زنان، مردان بیکار هستن، رنج میبرن، مردانی که تحصیل یافته هستن و دارای بسیار مدارک تحصیلی بلند هستن همه در کنج خانه به حساب زندانی هستن. و سوال دیگه میست که خب زنای افغان در 2 سال مبارزاتشان ادامه داشته، البته وقفه‌ای بوده، البته گروپ کوچک به صورت گروپ های کوچک بوده. یک مثالش همی اعتصاب غذایی زنان در آلمان است. چرا نتونسته تعداد زیادی شرکت کنه؟ چرا نتونسته تعدادی بیان حمایت کنن؟ اما قسمی که پریانی میگه که حداقل اعتراض کنن، چرا مثلا 4 روز شده، 3 یک تعداد خانمای دیگه بود، البته که وضعیت سیشان خراب شدن و اونا اعتصاب خود را شکستاندن. چرا نتانسته تعداد مردا بیاید کنار از اینا باشه حمایت کنه و تعداد زنای البته امی معترضین یا زنان که مثلا صاحب جایگاهی بودند در حکومت گذشته و امروز هم خیلی در کنفرانس های مجلل شرکت میکنن، صدا بلند میکنن، اما وقتی یک زن پیش قدم میشه یک کار را میکنه تنها میمونه. چطور این مسائل رخ میده؟ دلیل از این چیست؟
خب این خوب است که سوال از خودشان مطرح کنین، ما میتوارست مولان نظرشان خودشان بین به اینجا رایه کنن. شخص ما بسیار قابل قدر قابل تحسین از کار خانم پریانی و ما در دو روز چهار روزه که اینا اعتصاب کردن در گروپ های مختلف در جاهای مختلف با اینا هم صدا بودیم، هم از طریق شبکه های اجتماعی و هم در جاهایی که ما ملاقات های حضوری داشتیم تمام برنامه شان انعکاس داریم. متاسفانه فکر میکنم سقوط یک شوک بسیار عجیبه بالای مردم آورده. هنوز کلک در یک شاک هستن. فکر میکنم مردم مبارزه مردم در کوهای هندوکش یا همیاله که رو در رو با طالبا در کابل و در دیگه ولایت ها میجنگن نادیده گرفته نشون. ولی معمولی که در شروع گفتم وضعیت غیر قابل پیش بینی بوده.
کسی آمادگی نداشت.
کاملا استثنایی است. در جهان کاملا استثنایی است. ما به هیچ جایی تاریخ تکرار نشده ایتریت قضیه.
بانو میرداد، البته اعتراض و شکل اعتصاب غذایی مثل یک اعتراض زیادتر به شکنجه میماند و به اعتراض. شما طرفدار اعتراض چنین هستین اعتصاب غذایی که اگر خانما دست به این چیز میزنن؟
خب ما آرزو دارم که صحت خانم پریانی خوب باشه و آرزو دارم که دکترای معالج به دیدنش برن، وضعیت صحیش زیر مراقبت داشته باشن. ما ناگزیر هستیم، باید هر نوع مبارزه را تجربه کنیم و هر نوع مبارزه را که فکر میکنیم که توجهی بیشتر جلب میکنه انتخاب کنیم و این مبارزه را انجام بدیم، چون دیگه راهی نداریم.
یعنی شما شما طرفدار از یستین که چنین اعتراضات بزرگتر شوه، همه چون به نوع امید اعتراضات به شکل بزرگترش آغاز کنن؟
صد درصد ما هر اون نوع مبارزه‌ای که رفاتر باشه، بلندتر باشه و توجه بیشتر جلب کنه طرفدار هستم.
شما فکر میکنین اقداماتی را که طالبا در برابر زنا در افغانستان انجام میتن یا روی دست گرفتن یک موضوع اپارتاید جنسیتی باشه، شما به می موافق هستین؟ آیا می مسئله است و تعریفتان از اپارتاید جنسیتی چیست اگه کوتاه بگوین؟
صد درصد من فکر میکنم وضعیتی که امروز زنان در افغانستان تجربه میکنن اپارتاید جنسیتی است و در این راستا کارشناسای بین المللی باید روی جنایتی که طالبا در افغانستان بر زنان روا میدارن تحقیق کنن و مصادق عینی با اپارتاید جنسیتی این را بر رسمیت بشناسن و مسئولین یا گروهی که مسئول است یا حاکمان امروزی را به این مورد با اورد پاسخگو قرار بدن و به محکمه بکشانن.
تشکر میکنم. شما پیشتر یک موضوع خوب یاد کردین، میخوایم یک اشاره داشته باشم. چرا فیمینیست های دنیا همیشه اینا متوجه وضعیت زنان در جهان هستن؟ البته یک تعداد زیادی سازمان ها و نهادهای از فیمینیست های بین المللی وجود داره. شما شاهد کدام صدا بلند کردن از طرفی از اینا یا اعتراضی در رابطه با وضعیت زنان افغانستان شاهد بودین، شنیدین، اگه نبودین دلیل چیست که اینا مثلا درباره افغانستان خاموش هستن وضعیت زنها، اما در باره ایران ما خیلی زیاد مثال هایشان داشتیم که اعتراض کردن و صدا بلند کردن حتی هنرمندای دنیا؟
زیادم خاموش نیستن. در بعض جای مسائل افغانستان اینا مطرح میکنن. این چند وقت پیش وزیرای خارجه کشورهای اروپایی از طالبا خواستن که یعنی خواستن مطرح میشه حمایت هم شدن در بسیار شبکه های اجتماعی اینا صدا بلند کردن، حتی در پارلمان ها کسایی که حمایت میکنن از حقوق زنان صدا بلند کردن. ولی متاسفانه همونطور که گفتم قضیه افغانستان کاملا یک قضیه استثنائی است و جهان هم مصروف جنگای دیگه مثل اوکراین، مثل فلانان در نایجیریا، در سودان، در بعضی کشورهای دیگه که هست مسئله زیاد است که اینا مصروف هستن.
تشکر. و شما سوال های محمد زوزد کوتا مطرح دارم که سوال های بیشتر جواب بگیریم چون وقت برنامه کم است، حدود 3 دقیقه دیگه داریم. شما فکر میکنین تعداد زیادی از خانم ها به این باور رسیدن، مردم و از جمله خانم ها مشخصا به این باور رسیدن که طالبا از اقدامات را یا موانعی را که در راه تعلیم، تحصیل و کار زنان ایجاد میکنن استفاده سیاسی میکنن؟ شما باور دارین که طالبا از این مسئله استفاده سیاسی میکنن به خاطر که جهان اینا را به رسمیت بشناسن؟
طالب به اهدافی که حاکم شده در افغانستان امروز رسیده و ما به باور نیستم که اونا به خاطر از اینکه به رسمیت شناخته شدن، چون اونا مسئول نیستن، هیچ وقت به مردم خود پاسخ کنه میدونن، فقط پول اما شکم اساکر خود میخوان پیدا کنن که اما تمام منابع طبیعی افغانستان به تاراج ماندن و از هر طریقه که جهانم به خاطر مردم افتوار 40 میلیون دلار کمک میکنن که بعض افتوار 80 میلیون میشه، از اون به اون دسترسی دارن، دیگه نیاز ندارن سفرم میتونن بکنن، اینا چی نیاز دارن به رسمیت شناخته شدن؟ من فکر نمی کنم، چون طالب ایدئولوژیش یعنی چی به که خودم کنه هست.
تشکر. و در آخر میخوایم پرسان کنم که فکر میکنی که اعتراضات زنان، اعتراضات در بیرون از کشور، البته در داخل از کشور همیشه در افغانستان چون ما گزارشای داریم، تصویر داریم، میشنویم که سرکوب میشه، فکر میکنین اعتراضات افغانهایی که در خارج در کشورهای مختلف زندگی میکنن مثل اعتراض پریانی آیا نتیجه خواهد داد؟ شما انتظار دارین اعتراضات نتیجه میده با در نظر داشته 2 سال گذشته؟
100% من مطمئن هستم این اعتراضات نتیجه میده و به این مطمئن هستم که طالب گم میشه. مردم افغانستان به هیچ عنوان تفکر و ایدئولوژی طالب نمیپذیرند
و شکر. چه فکر میکنی غیر از اعتراض، اگر کوتاه بگویی چه فکر میکنی غیر اعتراضات اینچنینی چه راه حل دیگه وجود داره که طالب تمکین کنه به خواستهای مردم افغانستان و دست بکشه از اقدامات چون ایجاد موانع روی کار، تحصیل زنان؟
من فکر نمی کنم طالب تمکین کنه به خواست ملت افغانستان، چون ما به این باور هستم که توده ها از داخل از شکل می گیرن و این مبارزه مدنی، سیاسی، نظامی علیه طالب بزرگ شده می رو در نهایت طالب نابود می شه.
بانو نگاره عمر میرداد، بسیار سپاسگزار هستم از وقتتان، از حضورتان و از صحبتهایتان در برنامه. وقت برنامه متاسفانه تمام شد، اما قدر بود. از شما سپاسگزار هستم و خداحافظی میکنم و همچنان از شنونده ها و بیننده های برنامه روایت امروز که تا حال با ما بودن، برنامه را دنبال کردن، دیدن و شنیدن. برنامه روایت امروز همینجا به پایان میرسه و همه برنامه های رادیو آشنا صدای امریکا همچنان ادامه خواهد داشت و برنامه بعدی برنامه صدای شماست که باز هم 1 ساعت میزبانتان خواهیم بود و انتظار داریم زنگ بزنید، نظریات، پیشنهادات، تبصره ها و همچنان رویدادهایی را که شما در مناطقتان میبینین با ما و شنونده های رادیو آشنا صدای امریکا شریک بسازید.